नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको गृहमन्त्री सुदन गुरुङको भनाई।
यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु, हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नु भएको?
दशकौं पुरा 3 ऐन प्रतिस्थापन गर्दै राष्ट्रिय आम संचार विधेयक ल्याउने सरकारको तयारी।
अदालतको आदेशसँगै कङ्ग्रेस विवाद पुनः बिउतियो। विशेष महाधिवेशन सम्बन्धी फैसलाको सुरुदेखि सुनवाई हुने।
अन्तर्राष्ट्रिय प्रसङ्गमा मृत्युदण्डको जोखिमका बीच शेख हसिनाको स्वदेश फर्किने घोषणा। राजनीतिक पुनर्जागरण कि थप कूटनीतिक तनाव।
र खेल प्रसङ्गमा नेपाली क्रिकेटको विश्वकप यात्रा। टेस्ट ए टोलीहरूसँगको हाई इन्टेन्सिटी अभ्यासदेखि 2027 एक दिवसीय विश्वकप छनौटको कठिन यात्रासम्म।
कार्यक्रम सुरु गरौँ। दशकौं पुराना ऐन प्रतिस्थापन गर्दै राष्ट्रिय आम सञ्चार विधेयक ल्याउने सरकारको तयारी सम्बन्धी प्रसङ्गबाट। नेपाल सरकारले देशको आम सञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत र उत्तरदायी बनाउने लक्ष्यका साथ राष्ट्रिय आम सञ्चार विधेयक तर्जुमाको तयारी तीव्र पारेको छ। 3 दशक पुराना 3 छुट्टा छुट्टै ऐनलाई विस्थापित गर्दै ल्याउन लागि यो नयाँ कानुनी ढाँचाले नेपालको सञ्चार क्षेत्रलाई कस्तो दिशा दिनेछ प्रस्तुत छ। यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
सूचना प्रविधिको तीव्र विकाससँगै समाचार र सञ्चारको दायरा अब परम्परागत छापा र रेडियोमा मात्र सीमित छैन। अनलाइन मिडिया, ओटिटी प्लेटफर्म र डिजिटल प्रसारणले सञ्चार क्षेत्रमा ठूलो परिवर्तन ल्याएका छन्। तर यी प्रविधिलाई नियमन गर्ने कानुनी आधार भने 2048, 2049 र 2051 सालका पुराना ऐनहरू नै छन्। यही खाडललाई पूर्ण र संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन गर्न सूचना तथा सञ्चार मन्त्रालयले अवधारणा पत्र सार्वजनिक गर्दै चालु आर्थिक वर्षभित्रै विधेयक संसदमा दर्ता गर्ने लक्ष्य राखेको छ। छापाखाना तथा प्रसारण सम्बन्धी ऐन 2048, राष्ट्रिय प्रसारण ऐन 2049 र श्रमजीवी पत्रकार सम्बन्धी ऐन 2051 प्रतिस्थापन गरी एउटै छाता कानुन निर्माण गरिनेछ। अनलाइन मिडिया, ओटिटी सेवा, केबुल तथा टेलिभिजन सिग्नल वितरणलाई व्यवस्थित, पारदर्शी र सुशासित बनाइनेछ। सञ्चारकर्मीको हक, हित, सेवा, सुविधा र सुरक्षालाई कानुनी ग्यारेन्टी गर्दै पत्रकार कल्याण कोष स्थापनाको व्यवस्था गरिनेछ। विधेयक कार्यान्वयनका लागि नयाँ सञ्चार नथपी हालकै सूचना तथा प्रसारण विभाग मार्फत प्रशासनिक र प्राविधिक काम सम्पादन गरिनेछ। सरकारले प्रस्तुत गरेको अवधारणा पत्र अनुसार यो नयाँ व्यवस्थाले आम सञ्चार क्षेत्रलाई थप स्वच्छ, स्वतन्त्र र उत्तरदायी र व्यावसायिक बनाउनेछ। यद्यपि एकीकृत कानुन निर्माण गर्दा संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अक्षुण राख्नु र डिजिटल युगका जटिलतालाई सन्तुलित ढङ्गले सम्बोधन गर्नु मुख्य चुनौती देखिन्छ। मन्त्रालयले यस प्रक्रियामा सरकारवाला, सरकारी निकाय र विज्ञहरूसँग व्यापक परामर्श गर्ने जनाएको छ।
राष्ट्रिय सभाको आजको बैठकमा कञ्चनपुरकी निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणबारे सोधिएको प्रश्नलाई लिएर गृहमन्त्री र सांसद बीच भनाभन भएको छ। सांसदले निर्मला पन्तले कहिले न्याय पाउँछिन् भनी सोधेको प्रश्नमा गृहमन्त्रीले प्रति प्रश्न गर्दै सार्वजनिक रूपमा यस्ता विषय उठाउँदा पीडित परिवारको घाउ थप बल्झिने तर्क गर्नुभएको छ। थप सामग्रीसहित सहकर्मी सुनिता पोखरेल।
राष्ट्रिय सभाको आजको बैठकमा गृहमन्त्रीसँगको मौखिक प्रश्नोत्तर कार्यक्रम तय गरिएको थियो। बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले वर्षौंदेखि चर्चामा रहेको र न्यायको पर्खाईमा रहेको कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणबारे सरकारको स्पष्ट धारणा र प्रगति माग गर्नुभएको थियो। तर जवाब दिने क्रममा गृहमन्त्री सुदन गुरुङले अनुसन्धान सूक्ष्म तरिकाले अघि बढिरहेको दावी गर्दै संसदमा बारम्बार यो मुद्दा उठाएर आमाको घाउ नकुट्याउन आग्रह गर्नुभयो। उहाँले पूर्ववर्ती सरकारहरूतर्फ लक्षित गर्दै उल्टे प्रति प्रश्न गर्नुभयो।
यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु, हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नु भएको? र अहिले हामीलाई आएर त्यो भारी पकाउँदै गर्दाखेरि म माननज्यूलाई के एउटा आग्रह गर्न चाहेँ भन्दाखेरि चाहिँ यो एकदम सेन्सिटिभ विषय हो। यो सेन्सिटिभ विषयलाई हामीले जहिले पनि त्यो एउटा आमाको घाउलाई कोटाको कोटाको गर्ने हो कि सदनको मार्फतबाट उहाँलाई पीडा दिइराख्ने हो कि यसमा चरमबद्ध रूपमा चाहिँ सूक्ष्म तरिकाले अनुसन्धान गरेर यसको रिजल्ट दिने हो। तपाईँ कोही मान्छे बित्दै गर्दाखेरि तपाईँलाई दिनका दिन सम्झाउँदाखेरि तपाईँको राष्ट्रिय स्तरबाट सम्झाउँदा तपाईँलाई मजा आउँछ होला त, तपाईँलाई मनमा शान्ति हुन्छ होला त, यो पनि म हजुरलाई प्रश्न गर्न चाहन्छु।
गृहमन्त्रीको जवाबपछि पुनः प्रश्न गर्दै सांसद विश्वकर्माले संसदमा प्रश्न सोध्न पाउनु आफ्नो विधायकीय अधिकार भएको र मन्त्रीले जवाब दिनै पर्ने अडान राख्थे, कति दिनभित्र निर्मलाले न्याय पाउँछिन् भनी पुनः प्रश्न गर्नुभयो। सांसदको ताकेतापछि गृहमन्त्री गुरुङले कडा शब्दमा जवाब दिन अस्वीकार गर्नुभयो। गृहमन्त्रीको अभिव्यक्तिपछि संसदमा केही समय असन्तोष पैदा भएको थियो, तर अन्य सांसदहरूका प्रश्नको जवाब दिने क्रममा गृहमन्त्री गुरुङले पछि आफ्नो अभिव्यक्ति प्रति आत्मसमीक्षा गर्दै संसदबाटै माफी माग्नु भएको छ। उहाँले अनुसन्धान गोप्य र सूक्ष्म ढंगले भइरहेकाले बाहिर धेरै भन्न नसकिएको स्पष्ट पार्नुभयो।
यसमा म धेरै कुरा बोल्न सक्दिनँ, बोल्दा उचित हुँदैन होला जस्तो लाग्छ। यो अनुसन्धानको विषय हो र यसमा चाहिँ हामीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेछौँ र यसलाई चाहिँ म सम्पूर्ण माननीयज्यूहरूलाई यसलाई चाहिँ अबका हाम्रो प्रतिनिधि सभा अब राष्ट्रिय सभामा यो प्रश्न चाहिँ नउठाइदिनु हुन म हजुरलाई विनम्र आग्रह गर्न चाहन्छु। कुनै छ भने यस्तो विषय छ भने मलाई व्यक्तिगत रूपमा सोध्नु होला माननीय मन्त्रीज्यू, यो के भइरहेछ कसो छ भनेर सोद्धाखेरि पनि फरक पर्दैन, यसको उत्तर मसँग छ। तर मैले जहिले पनि यसरी गरेर एउटा आमाको पीडामाथि चाहिँ मलम लाउनुको साटो चाहिँ बारम्बार यहाँ सदनमा बसेर चाहिँ उहाँको छोरीको सम्झनालाई कोटाइराख्न चाहिँ मेरो नैतिकताले चाहिँ दिँदैन। त्यही भएर मान्छु माफ पनि माग्न चाहन्छु, यसको बारेमा मैले राम्रोसित उत्तर दिन सक्दिनँ होला।
गृहमन्त्रीको यस्तो जवाबपछि सांसद विश्वकर्माले संसदमा प्रश्न सोध्न पाउनु जनप्रतिनिधिको संवैधानिक र विधायकीय अधिकार भएको भन्दै मन्त्रीले स्पष्ट जवाब दिनुपर्ने अडान राख्नुभयो। मन्त्री गुरुङले भने यस विषयमा सार्वजनिक रूपमा धेरै बोल्नुभन्दा व्यक्तिगत रूपमा भेटेर बुझ्न आग्रह गर्नुभयो। यस्तै आजको राष्ट्रिय सभा बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित कार्यसूचीहरू पनि सम्पन्न भएका छन्। बैठकमा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनुभएको छ भने सांसद कमला पन्तले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी बारे गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्नुभएको छ। सो प्रस्ताव आजको बैठकले पारित गर्दै सरकारलाई कार्यान्वयनका लागि निर्देशन दिएको छ। आजकै बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्नु भएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी स्थगित भएको छ।
अदालतको पुनरावलोकन अनुमतिसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसभित्रको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतको पूर्ण इजलासमा पुगेको छ। अर्कातर्फ उपचारका लागि विदेशमा रहनुभएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने तय भएसँगै काङ्ग्रेस राजनीति थप पेचिलो बनेको छ। थप सामग्री सहित सहकर्मी दिनेश लुइटेल।
नेपाली काङ्ग्रेसभित्र लामो समयदेखि चल्दै आएको वैधानिकताको विवादले पुनः नयाँ मोड लिएको छ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले विशेष महाधिवेशन सम्बन्धी विवादको फैसला पुनरावलोकन गर्न अनुमति प्रदान गरेको छ। यसअघि वैशाख 4 गते विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्य समितिलाई अदालतले आधिकारिकता दिएको थियो, तर पूर्व सभापति शेरबहादुर देउवा पक्षले उक्त निर्णयमा कानुनी त्रुटि रहेको भन्दै साउन 7 गते पुनरावलोकनका लागि निवेदन दिएपछि अदालतले सम्पूर्ण मुद्दालाई सुरुदेखि नै सुनवाई गर्ने बाटो खोलेको हो। अदालतको यो आदेशसँगै पूर्व सभापति देउवा साउन 26 गते साँझ हङकङबाट स्वदेश फर्कनुहुने कार्यक्रम तय भएको छ। देउवाको आगमन र पुनरावलोकनको फैसलाले पार्टीको संस्थापन र इतर पक्ष बीचको शक्ति सन्तुलनमा ठूलो प्रभाव पार्ने देखिन्छ। काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले विशेष महाधिवेशन सम्बन्धी मुद्दामा पुनः परीक्षण दिएको विषयमा प्रतिक्रिया दिँदै यो प्रक्रियाले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनीतिक सत्य थप फराकिलो ढङ्गले उजागर गर्ने बताउनु भएको छ। शर्माले संयुक्त इजलासले रिट खारेज गरेर मुद्दा टुङ्गाइसकेको र पुनरावलोकनमा नगए पनि लामो बहसपछि न्यायिक निरूपण भइसकेको उल्लेख गर्दै पुनः परीक्षणले विशेष महाधिवेशनका कानुनी र राजनीतिक पक्ष अझ स्पष्ट रूपमा स्थापित हुने उल्लेख गर्नुभयो। अर्कोतर्फ देउवा पक्षीय समूहले साउन 29 देखि 31 गतेसम्म राष्ट्रिय भेलाको आयोजना गर्दैछ। उक्त भेलाको तयारीका लागि इतर समूहले 32 उपसमिति बनाएर संयोजक चयन गरेको छ। भेलालाई व्यवस्थित र सफल बनाउन डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा 551 सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरेको समूहले त्यही समिति अन्तर्गत रहने गरी 32 उपसमिति बनाएर काम गरिरहेको छ। सर्वोच्चको नयाँ पूर्ण इजलासले गर्ने आगामी सुनवाईले विशेष महाधिवेशनको आधिकारिकतालाई सदर गर्छ या बदर, त्यसैमा नेपाली काङ्ग्रेसको भावी राजनीतिक दिशा र नेतृत्वको वैधानिकता निर्भर रहनेछ। अदालतको निर्णय र आगामी राष्ट्रिय भेलाले नेपाली काङ्ग्रेसभित्रको आन्तरिक समीकरणलाई कसरी अगाडि बढाउँछ त्यो भने हेर्न बाँकी नै छ।
कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। मृत्युदण्डको सजाय पाउने जोखिम कायमै रहँदा बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन्। सन् 2024 को विद्यार्थी आन्दोलनपछि भारतमा शरण लिइरहेकी हसिनाको यो भर्चुअल सम्बोधनसँगै बङ्गलादेश र भारतबीचको कूटनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
करिब 25 मिनट लामो भर्चुअल सम्बोधनका क्रममा पूर्व प्रधानमन्त्री शेख हसिनाले ढाका फर्किएपछि आफूलाई जेल हालिन सक्ने वा मृत्युदण्ड समेत हुन सक्ने स्वीकार गर्नु भएको छ। तर बलियो जनचाहना र समर्थकहरूको साथ रहेकाले आफूलाई मृत्युसँग डर नलागेको उहाँको दावी छ। सन् 2024 को अगस्तमा प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास घेराउ गरेपछि हसिना 30-40 मिनटको संक्षिप्त समयमा नै देश छाड्न बाध्य हुनुभएको थियो। त्यसपछि बङ्गलादेशको विशेष अदालतले उहाँलाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइसकेको छ। हसिनाको यो बयानप्रति बङ्गलादेशको वर्तमान अन्तरिम सरकारले कडा आपत्ति जनाएको छ। ढाकाले नयाँ दिल्ली समक्ष कूटनीतिक असन्तुष्टि व्यक्त गर्दै नरसंहारको आरोप लागेकी व्यक्तिलाई भारतीय भूमिबाट मिडियामा बोल्न दिएको भन्दै प्रश्न उठाएको छ। हसिनाको वक्तव्य लगत्तै पूर्व क्रिकेटर साकिब अल हसन को घरमा भएको तोडफोड र आगजनीको प्रयासले त्यहाँको राजनीतिक अवस्था अझै संवेदनशील रहेको संकेत गर्दछ। विश्लेषकहरूका अनुसार हसिनाको पुनरागमन उहाँको राजनीतिक भविष्यसँग मात्र जोडिएको छैन, यसले भारत बङ्गलादेश सम्बन्धमा नयाँ आयाम थपेको छ। अदालतको आदेश भए पनि हसिना फर्कने बित्तिकै उहाँलाई तत्काल मृत्युदण्ड दिइने सम्भावना भने न्यून मानिएको छ। अर्को विद्रोहको जोखिम र अन्तर्राष्ट्रिय दबावका कारण सरकारले उहाँलाई नजरबन्द वा जेलमा राख्न सक्ने अनुमान गरिएको छ। भारतको कूटनीतिक सहयोग र मौन सहमति बिना यो सम्भव नहुने विश्लेषकहरूको ठम्याइ छ। हसिनाको यो घोषणाले बङ्गलादेशलाई फेरि राजनैतिक द्वन्द्वतर्फ धकेल्छ या स्थायित्वतर्फ, त्यो भने आगामी डिसेम्बर पछि नै प्रष्ट हुनेछ।
कार्यक्रमको अन्त्यमा नेपाली क्रिकेट सम्बन्धी एउटा प्रसङ्ग। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि आगामी दिनहरू अत्यन्तै उत्साहजनक तर उत्तिकै चुनौतीपूर्ण हुने देखिएको छ। एकातिर विश्व क्रिकेटका महारथी मानिने भारत, अस्ट्रेलिया र न्युजिल्यान्डको वातावरणमा तीन ठूला टेस्ट राष्ट्रका हाई पर्फर्मेन्स टोलीसँग खेल्ने ऐतिहासिक अवसर नेपालले पाउँदैछ भने अर्कोतर्फ सन् 2027 को आइसिसी एक दिवसीय विश्वकप पुग्ने यात्रा भने थप जटिल र पेचिलो बनेको छ।
नेपालले यही वर्ष टेस्ट राष्ट्र खेल्ने प्रमुख तीनवटा टोलीसँग भिड्ने कार्यतालिका सार्वजनिक भएको छ। आगामी अगस्त 21-29 अस्ट्रेलियामा आयोजना हुने टप एन्ड टी20 प्रतियोगितामा नेपालले भाग लिँदैछ, जहाँ 22 अगस्तमा नेपालले बङ्गलादेशी टोलीसँग प्रतिस्पर्धा गर्नेछ। लगतै सेप्टेम्बर 6 अस्ट्रेलियाको डार्विन स्थित मरारा क्रिकेट मैदानमा न्युजिल्यान्ड ए विरुद्ध 50 ओभरको अभ्यास खेल र डिसेम्बरमा भारत ए टोलीसँग द्विपक्षीय श्रृङ्खला तय भएको छ। यी श्रृङ्खलाहरू केवल अभ्यास खेल मात्र होइनन्, नेपाली टोलीका लागि आफ्नो क्षमता अभिवृद्धि गर्ने सुनौलो अवसर हुन्। न्युजिल्यान्ड ए टोलीमा टिम रोबिन्सन, डिन फस्क्रफ्ट, बेन लिस्टर, जोस क्लार्कसन र म्याट फिसर जस्ता अन्तर्राष्ट्रिय र प्रथम श्रेणीका अनुभवी खेलाडीहरू सामेल छन्। डार्विनको पेस र बााउन्सयुक्त पिचमा यस्तो बलियो टोलीसँग खेल्दा नेपाली ब्याटर र बलर दुवैको वास्तविक परीक्षा हुनेछ। यसले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टोलीको म्याच इन्टेन्सिटी बढाउन मदत गर्नेछ। अब कुरा गरौँ सन् 2027 दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनौटको। नेपालका लागि विश्वकपमा सोझै वा सहजै पुग्ने बाटो बन्द जस्तै भएको छ र अब नेपालले छनौट अर्थात् प्लेअफको चक्रबाटै यात्रा सुरु गर्नुपर्ने निश्चित प्राय छ। आइसिसीको नयाँ ढाँचा अनुसार सन् 2027 विश्वकपमा 12 टोली रहनेछन्, तर नेपाल लिग 2 को शीर्ष 4 पर्न नसक्ने स्थिति बनेपछि अब विश्वकप छनौट प्लेअफ खेल्न बाध्य हुनेछ। प्लेअफमा लिग 2 का पुछारका 4 टोली र तेस्रो स्तरको च्यालेन्ज लिगका शीर्ष 4 टोली गरी कुल 8 टोली भिड्नेछन्। ती 8 मध्ये उत्कृष्ट 4 टोली मात्रै आगामी वर्ष फेब्रुअरी 22 मार्च 23 हुने ग्लोबल विश्वकप छनौटमा पुग्नेछन्। ग्लोबल छनौट केवल नेपाल जस्ता एसोसिएट राष्ट्रका लागि मात्र नभई पूर्व विश्व विजेता वेस्ट इन्डिज जस्ता टेस्ट राष्ट्रका लागि पनि दबावको विषय बनेको छ। सन् 2023 विश्वकप छनौटमा नेदरल्यान्डसँग सुपर ओभरमा पराजित भएर पहिलो पटक विश्वकप गुमाएको वेस्ट इन्डिज हाल एक दिवसीय वरियताको 10 स्थानमा छ। 2026 सेप्टेम्बर 30 कट अफ मितिसम्म वरियताका आधारमा आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वे बाहेकका शीर्ष 8 टोली सिधै विश्वकपमा पुग्छन्। वेस्ट इन्डिजले सेप्टेम्बरमा भारत विरुद्ध दुई खेल मात्र खेल्न बाँकी छ। यदि आयरल्यान्डले अफगानिस्तानलाई 4-1 वा 5-0 हराएमा वेस्ट इन्डिज शीर्ष 8 पर्न सक्छ। तर अफगानिस्तानले सिरिज जितेमा वेस्ट इन्डिजले पुनः नेपाल जस्ता टोलीहरूसँगै विश्वकप छनौट प्रतियोगिता खेल्नुपर्ने निश्चित प्राय छ।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।